यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म अच्युत अर्याल। शुरूमा प्रमुख समाचार। बीपी कोइराला राष्ट्रिय पुरस्कारको स्थापना गर्ने मन्त्री परिषदको निर्णय। संघीय संसदको दुवै सदनबाट चालू आर्थिक वर्षको बजेट पारित। बजेट कार्यान्वयनका लागि तत्काल कार्ययोजना बनाएर लागू गर्न अर्थमन्त्री जनार्दन शर्माको सचिवहरूलाई निर्देशन। नेपालमा आज थप 1282 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमित 7 जनाको मृत्यु। 1262 जना संक्रमण मुक्त। र आणविक हतियार रहित विश्व निर्माण गर्न विश्व समुदायलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको आग्रह।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। मन्त्री परिषद बैठकले बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले गोर्खापत्र संस्थानको रिक्त कार्यकारी अध्यक्ष पदमा गुल्मीका विष्णु प्रसाद सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको छ। बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्री परिषदको बैठकले रासायनिक मल नियमन दोस्रो संशोधन आदेश 2078 स्वीकृत गरेको, समाज कल्याण परिषदका उपाध्यक्ष, कोषाध्यक्ष, सदस्य सचिव र सदस्यहरूले दिनुभएको राजीनामा स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको जानकारी दिनुभयो।
रासायनिक मल नियन्त्रण दोस्रो संशोधन आदेश 2078 स्वीकृत गर्ने, तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसद समक्ष पेश गर्न स्वीकृत दिने, बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने, विष्णु प्रसाद सुवेदी गुल्मीलाई गोर्खापत्र संस्थानको रिक्त कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने।
बैठकले राजनैतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने सम्बन्धमा केही निर्णय भएको हो कि भन्ने संचारकर्मीहरूको जिज्ञासामा सरकारका प्रवक्ता मन्त्री कार्कीले त्यस्तो कुनै निर्णय आजको बैठकबाट नभएको बताउनुभयो। संघीय संसदको दुवै सदनबाट आर्थिक वर्ष 2078-79 बजेट पारित भएको छ। संघीय संसदबाट बजेटसँग सम्बन्धित 3 विधेयकहरू, विनियोजन विधेयक 2078, आर्थिक विधेयक 2078 र राष्ट्र ऋण उठाउने विधेयक 2078 पारित भएसँगै बजेट पारित भएको हो। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक 2078 र राष्ट्र ऋण उठाउने विधेयक 2078 बारे जानकारी गराउनु भएको थियो। बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले विरोध गरी नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक नियमित रूपमा अवरोध हुँदा महत्वपूर्ण विषयमा छलफल गर्न बाधा उत्पन्न भएको विषयमा सांसदहरूको ध्यान आकर्षण गराउनु भएको थियो। सभामुख सापकोटाले संविधानको धारा 105 अदालतमा विचाराधीन विषय संघीय संसदमा छलफल गर्न बन्देज गरेको विषय सांसदहरूलाई स्मरण समेत गराउनु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक यही असोज 14 गते बिहिबार दिउँसो 1 बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकले आर्थिक विधेयक 2078 र राष्ट्र ऋण उठाउने विधेयक 2078 पारित गरेको छ। राष्ट्रिय सभाको आजको बैठक प्रारम्भ हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले उभिएर विरोध जनाएपछि अध्यक्ष गणेश प्रसाद तिमल सिन्हाले एमालेका सांसद परशुराम मेघी गुरूङलाई बोल्न समय दिनुभएको थियो। सांसद गुरूङले उठाउनुभएका प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार सम्बन्धी कानूनलाई प्रभावित नहुने गरी करको दायरा मात्र विस्तार गर्न लागि स्पष्ट पार्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही असोज 17 गते दिउँसो 1 बस्नेछ। नेकपा माओवादी केन्द्रले मन्त्रीमण्डल विस्तारमा देखिएको कानूनी जटिलता पन्छाएर सरकारलाई शीघ्र पूर्णता दिन पहल गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बसेको स्थायी समिति बैठकले सरकार विस्तारका लागि कानूनी जटिलता, सदनसँग सम्बन्धित अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दा लगायतका विषयमा छलफल भएको नेता देव गुरूङले बताउनुभयो। स्थायी समितिको बैठकमा मुलुकको पछिल्लो राजनैतिक अवस्थाका बारेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराउनु भएको थियो। यस्तै बैठकले पार्टी सदस्यता नवीकरण असोज मसान्तसम्म, पार्टीको टोल भेला आगामी कार्तिक 6 गतेसम्म गर्ने, कार्तिक 13 गते वड़ा सम्मेलन र आगामी मंगिर 4 गते स्थानीय पालिका सम्मेलन गर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। नेकपा एमाले स्थायी कमिटी बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरूलाई एकरूपताका साथ अगाडि बढ़ाउने निष्कर्ष निकालेको छ। ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति भवनमा झण्डै 6 घण्टा बसेको बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत प्रतिवेदन र प्रस्तावमाथि आएका सुझावबारे थप छलफल भएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो। असोज 15 गतेदेखि शुरू हुने विधान महाधिवेशनका लागि केन्द्रीय कमिटी बैठकले पारित गरेको राजनैतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान मस्यौदा प्रतिवेदनमाथि आजको बैठकमा थप छलफल भएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले आर्थिक वृद्धि र विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम कार्यान्वयन तय गरेको बताउनु भएको छ। 42 विश्व पर्यटन दिवसका अवसरमा नेपाल पर्वतारोहण संघको नागपोखरी स्थित नवनिर्मित भवनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले पर्यटन क्षेत्रको पूर्वाधार विकास र नयाँ गन्तव्यको पहिचानका लागि सरकार सहुलियत दिन, सहजीकरण र सहकार्य गर्न तयार रहेको बताउनुभयो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालाले निजी क्षेत्र र सरकार सहकार्य गरेर अगाडि बढे पर्यटन क्षेत्रले फड्को मार्ने बताउनुभयो। नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले कोविडका कारण धराशायी भएको पर्यटन क्षेत्रलाई सरकारले विशेष रूपमा छूट दिई राहतको प्याकेज ल्याउन आग्रह गर्नुभयो। विश्वको सामाजिक, सांस्कृतिक, राजनैतिक र आर्थिक मूल्यका साथै दिगो विकास लक्ष्य प्राप्त गर्न पर्यटन क्षेत्रले गर्न सक्ने योगदान र त्यस विषयमा जागरूकता बढ़ाउन सन् 1980 सेप्टेम्बर 27 विश्वव्यापी रूपमा पर्यटन दिवस मनाइने गरिन्छ। विश्व पर्यटन दिवसका अवसरमा यति बेला 11 देशका राजदूत गण्डकी प्रदेशको राजधानी पोखरा भ्रमणमा रहेका छन्। पोखराबाट संवाददाता माधव पराजुलीको रिपोर्ट।
विश्व पर्यटन दिवसको अवसर पारेर यहाँ आउनुभएका विदेशी कूटनीतिक पाहुनाहरू यति बेला पर्यटकीय शहर पोखरामा घुम्नमा व्यस्त हुनुहुन्छ। कोरोनाले थलिएको पर्यटन क्षेत्रमा अब कुनै त्रास नरहेको र निर्धक्क घुम्न जान सकिन्छ भन्ने सन्देश दिन गण्डकी प्रदेश सरकारले विभिन्न दर्जन मुलुकका नेपाल स्थित दूतावासका राजदूत सहित विकास साझेदारका उच्च पदस्थ पदाधिकारी पोखरा निम्ताएको हो। गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्मा कणेल,
पोखरा भ्रमण गर्न लायक यहाँ सबै किसिमले सेफ हुँदैछ भन्ने मेसेज जाने भयो। यसले प्रत्येक देशका राजदूतहरूका वेबसाइटहरूमा पनि यो कुरा जाने भयो। हाम्रो आन्तरिक पर्यटनलाई पनि यसले चाहिँ मदत गर्ने भयो। अब पोखरा साँच्चै पहिलो पटक आएकाहरूले यसको बारेमा धेरथोर त आफ्नो ठाउँमा चाहिँ व्याख्या पनि गर्ने भए, त्यस कारणले अलिकति पर्यटन आउने कुरालाई यसले मदत गर्छ नै।
आइतबार दिउँसो पोखरा आउनुभएका उहाँहरूले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग छुट्टा छुट्टै शिष्टाचार भेट गरी मुख्यमन्त्रीले आयोजना गरेको रात्रि भोजमा सहभागी हुनुभयो। भोलिपल्ट अर्थात सोमबार छोटो दूरीको हाइकिङ समेत गर्नुभएका उहाँहरू दिनभर पर्यटन दिवसका अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहभागिता जनाउनुभयो। यति बेला युएई, कतार, फिनल्याण्ड, कोरिया, साउदी अरब, श्रीलंका, थाइल्याण्ड, बंगलादेश, इजिप्ट लगायतका मुलुकका राजदूत पोखरा भ्रमणमा हुनुहुन्छ भने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव पनि यही टीममा हुनुहुन्छ। यस्तै युएनका नेपाल स्थित प्रतिनिधि विकास साझेदारी इसिमोट, युनेस्को, अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएम लगायतका निकायका पदाधिकारी बाहेक सरकारका केही उच्च पदस्थ पदाधिकारी पनि यहाँ हुनुहुन्छ। विदेशी कूटनीतिक पदाधिकारी पोखरा आउँदा पर्यटनमा सकारात्मक सन्देश पुग्ने भन्दै पोखराका पर्यटन व्यवसायी निकै उत्साहित छन्। पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराई। कोरोनाले थलिएको पर्यटन क्षेत्रमा विदेशी कूटनीतिज्ञको भ्रमणले गर्भिलो गण्डकी प्रदेश बारे अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश फैलिने र पर्यटन क्षेत्रले गति लिने आशा गरिएको छ। माधव पराजुली, रेडियो नेपाल, पोखरा।
नेपालमा आज 1282 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 15488 नमूनाको पीसीआर तथा एन्टीजेन परीक्षण गर्दा 1282 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणबाट आज 1262 जना मुक्त भएका छन्। हालसम्म 7,62,416 संक्रमित मुक्त भइसकेको मन्त्रालयले जनाएको छ। संक्रमणका कारण आज थप 7 जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 11,103 पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरकारले असोज मसान्तसम्म लक्षित वर्गको एक तिहाई जनसंख्यालाई कोरोना विरूद्धको खोप लगाइने लक्ष्य पूरा हुने जनाएको छ। अहिलेसम्म 30% पहिलो मात्रा र 28% पूर्ण मात्राको खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दहालले लक्ष्य अनुसार असोज मसान्तसम्म लक्षित वर्गलाई खोप लगाइसकिने जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तीमा 60% जनसंख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने जनाएको छ। खोप अभियानकै क्रममा मन्त्रालयले अहिले पनि भेरोसेलको पहिलो मात्रा खोप अभियान सञ्चालन भइरहेको छ। अहिले दैनिक 1,00,000 भन्दा बढ़ीले खोप लगाइरहेका छन्। कोरोनाका कारण ठूलो मार खेपिरहेको चलचित्र क्षेत्र अझै सुचारू हुन सकेको छैन। कोरोना संक्रमण कम हुँदै गएपछि सरकारले केही समय अगाडि नै सिनेमा हल खोल्ने अनुमति दिए पनि विभिन्न जिल्लामा निषेधाज्ञा कायमै रहेको र पूर्ण रूपमा सञ्चालनमा नआएका कारण सिनेमा हल खुल्न नसकेको हल संचालकहरू बताउँछन्। संवाददाता सरिता खनालको रिपोर्ट।
कोरोना संक्रमणको दर कम भएसँगै लामो समयदेखि बन्द रहेका यातायात, उद्योग, कल कारखाना, पर्यटन व्यवसाय, विद्यालय लगायतका सबै क्षेत्र विस्तारै चलायमान हुन थालेका छन्। तर कोरोनाकै कारण ठूलो मार खेपिरहेको चलचित्र क्षेत्र भने फिल्म अभावका कारण सञ्चालन हुन सकेको छैन। सरकारले फिल्म हलहरू खोल्ने अनुमति दिएको भए पनि खोलिसकेपछि खर्च धेरै हुने र सीमित दर्शक भए पनि हल खोल्नै पर्ने बाध्यता हुने भएकाले राम्रो फिल्म नपाउँदासम्म हल बन्द गरिरहनु पर्ने अवस्था आएको QFX सिनेमा हलहरूको म्यानेजमेन्ट कम्पनी टिम क्वेस्टका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगा बताउनुहुन्छ।
फिल्मको अभावले नै फिल्म हल नखोलेको अवस्था हो। अहिले हाम्रो पनि खर्चहरू हुन्छ, खोलेपछि फिल्म नहुने अनि हलमा 2-4 मान्छे पनि फिल्म देखाउनु पर्ने, राम्रो फिल्महरू आएपछि मात्र हल खोल्ने भन्ने विचारमा बसिरहने हो। सबैलाई रिस्क छ क्या, अब प्रड्युसरले मान्छे नआइदिएला भन्ने डर भएर होल्ड गर्नु भएको छ। हल चलोस् र लगाऊ भन्ने हुन्छ उहाँहरूको, हामी चाहिँ फिल्म आवास र हल खोलौँ भन्ने हुन्छ।
लामो समयदेखि बन्द रहेको फिल्म हल खोल्दा कोरोना संक्रमणको भयका कारण दर्शक जाने हुन् वा होइनन् भन्ने दुविधा एकातिर छ भने रिलिजको शुरूआत कस्तो फिल्मबाट गर्ने भन्ने विषयमा चलचित्र संघले ठोस निर्णय गर्न नसक्दा हल खोलेर फिल्म रिलिज कहिले गर्ने भन्ने अझै टुङ्गो लाग्न सकेको छैन। फिल्म निर्माण गर्दा ठूलो लगानी गरेका निर्माताहरूलाई लामो समयदेखि बन्द रहेका हलहरूमा शुरूमा नै आफ्नो फिल्म प्रदर्शन गर्दा चल्ने हो कि होइन र हलसम्म दर्शकहरू नआउने पो हुन् कि भन्ने डर एकातिर छ भने अर्कातिर फिल्म नै उपलब्ध नभएका कारण फिल्म हल खुलाउन समस्या देखिएको चलचित्र संघका महासचिव अशोक शर्माको भनाइ छ।
कसैको चाहिँ फिल्मको कामै सकिएको छैन, कतिलाई चाहिँ फेरि एक किसिमको इनसेक्योर फिल, मान्छे थिएटरमा आउँदैन कि कोभिडको डरले भन्ने त्रासको कारणले गर्दाखेरि कोही तयार भएन, वेट एन्ड सीमा छ क्या। पहिला कसैले लगाइदिइहालोस् अनि त्यसपछि हेरौँ मान्छे आउँछ आउँदैन अनि त्यसपछि विचार गरौँला भन्ने किसिमको देखियो, हामीले पर्खिनु पर्ने अवस्थै देखियो।
सरकारले फिल्म हल खोल्न अनुमति दिएको भए पनि देशका विभिन्न जिल्लामा अझै पनि निषेधाज्ञा कायमै रहेकाले काठमाडौँ उपत्यका सहित देशैभर एकैपटक हल खोल्न पाउनु पर्ने माग व्यवसायीहरूको रहेको छ। यसका लागि सम्बन्धित पक्षसँग छलफल भइरहेको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल बताउनुहुन्छ।
नेपालमा झन्डै 31-32 जिल्लामा मात्रै सिनेमा हलहरू छन्। 2-3 जिल्लामा निषेधाजेस हट्न बाँकी छ हाम्रा सिनेमा हलहरू सञ्चालन आउने जिल्लाहरूमा। त्यसपछि कन्टेन्टको कुरा आयो, खोल्ने बित्तिकै फिल्म हर भर्ती आउला भनेर आशा पनि नगरौँ, किनभने निर्माताको पनि करोडौं लगानीको जोखिम छ। चलचित्र संघ, प्रदर्शकहरूको संघ र वितरक र निर्माताहरू बसेर एउटा छलफल चलिरहेको छ र कुन कुन सिनेमाहरू प्रदर्शनमा आउँछन् भनेर पनि टुङ्गो लाग्छ।
करिब 2 कोरोना संक्रमणका कारण छायाङ्कन नहुँदा नयाँ नेपाली फिल्महरूका साथै नयाँ हिन्दी फिल्महरू पनि रिलिज नभएका कारण हलहरूमा देखाउन फिल्मको अभाव रहेको छ। यस्तो अवस्थामा हलमै पुगेर फिल्म हेरेर आनन्द लिने समय कहिले आउला, यसै भन्न सकिन्न। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासँग 50 लाख धरौटी माग गरेको छ। कर फर्स्युट आयोगमा हुँदा विभिन्न करदातालाई अनियमिततापूर्वक छूट दिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरूद्ध 4 वर्ष अघि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेष अदालतका सदस्य न्यायाधीश अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले शर्मासँग 50 लाख धरौटी माग गरेको अदालतले जनाएको छ। 4 वर्ष अघि शर्मा कर फर्चुट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश प्रसाद ढकाल विरूद्ध अख्तियारले 1,33,00,000 भ्रष्टाचार मुद्दा लगाएको थियो। बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी साक्यले आज बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्नुभएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री साक्यले बागमतीलाई साक्षर प्रदेश घोषणा गर्नुहुँदै प्रदेशमा शिक्षाको ज्योतिलाई सबैतिर फैल्याउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले हाल बागमती प्रदेश पूर्ण साक्षर नभए पनि आगामी दिनमा भने स्थानीय तह जिल्ला समन्वय समितिसँग समन्वय गरी प्रदेशलाई पूर्ण रूपमा साक्षर बनाउने बताउनुभयो। काठमाडौँबाट चाडपर्व मनाउन घर फर्कनेहरूलाई सहज तथा व्यवस्थित बनाउन आजदेखि अग्रिम टिकट बुकिङ शुरू भएको छ। दशैंमा घर जाने यात्रुलाई व्यवस्थित रूपमा टिकट प्रदान गर्नका लागि टिकट काउन्टर थप गरिएको छ। विगतका वर्षमा यात्रुहरूलाई हस्तलिखित टिकट प्रदान गरिँदै आए पनि यसपटक भने हस्तलिखित र प्रविधि मैत्री दुवै खाले टिकट वितरण गरिएको छ। त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न 14 स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। सहायता कक्षले राजधानीबाट विभिन्न गन्तव्य स्थलसम्म जान लाग्ने भाड़ा दर र यात्रुलाई गन्तव्य स्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्नेछ। चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैंडा मृत फेला परेको छ। आज मध्याह 12 बजे निकुञ्जको धोबा पोस्टबाट 1.5 किलोमिटर दक्षिण पूर्व कोर इलाका नजिक रेवा खोलाको किनारमा अन्दाजी 10 वर्षको पोथी गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले आणविक हतियार रहित विश्व निर्माण गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ। विश्व आणविक हतियार विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा महासचिव गुटरेसले हतियार मानवता विरोधी र घातक भएकाले विश्वबाट नै आणविक हतियारहरू उन्मूलन हुनुपर्नेमा जोड़ दिनुभयो। आणविक हतियारहरू विश्वमा अहिले पनि एक चुनौतीका रूपमा रहेको पनि उहाँले उल्लेख गर्नुभयो। महासचिव गुटरेसले गएको एक दशक यता विश्वमा आणविक हतियारहरू घट्दो रूपमा रहेको पाइए पनि यसको संख्या अझै कम्तीमा पनि 14,000 जति रहेको बताउनुभयो। अस्ट्रेलियाका प्रधानमन्त्री स्टक मोरिसनले आगामी नोभेम्बरमा हुने राष्ट्रसंघीय वातावरणीय सम्मेलनमा सहभागी नहुने संकेत गर्नुभएको छ। विश्वव्यापी मौसम परिवर्तनका सवालहरूमा राम्रो भूमिका निर्वाह नगरेको भनी मोरिसनको सरकारको आलोचना भइरहेका बेला उहाँले यस्तो संकेत गर्नुभएको हो। एक अन्तर्वार्तामा मोरिसनले सो सम्मेलनमा भाग लिने कुनै निर्णय नगरिएको बताउनु भए पनि सम्मेलन झन जटिल रहेको भनी तर्क खोज्नु भएको थियो। विश्वको तापक्रम वृद्धि दर 1.5 डिग्री सेल्सियसमा कायम राख्न विश्व समुदायले प्रयास गरिरहेको छ। जर्मनीमा संसदीय निर्वाचनको प्रारम्भिक परिणाम अनुसार सोशल डेमोक्रेटिक दल एसडीपीले विजय हासिल गरेको छ। हिजो भएको मतदानको नतिजा अनुसार चान्सलर एन्जेला मर्केलको सत्तारूढ कन्जर्भेटिभ दल झिनो मतान्तरले पराजित भएको छ। अब आर्थिक समाचार।
सरकारले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनका सम्बन्धमा विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल शुरू गरेको छ। सोमबार अर्थ मन्त्रालयमा सबै मन्त्रालयका सचिवहरूको उपस्थितिमा भएको छलफलमा प्रतिस्थापन बजेटका सम्बन्धमा राखिएका नयाँ कार्यक्रम तथा अघिल्लो बजेटका निरन्तरताका आयोजनाहरूको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको छ। बजेटमा विकासका आयोजना कार्यान्वयन गरी पूँजीगत खर्च बढ़ाउन मासिक कार्य प्रतिशत निर्धारण गर्ने कार्यविधि तयार गर्नुपर्ने विषयहरूमा तत्काल कार्य सम्पन्न गर्ने अन्तर मन्त्रालय समन्वय गरी गरी निर्णय गर्नुपर्ने विषयलाई यथाशीघ्र अघि बढाउने लगायतका निर्णयहरू भएको छ। छलफलमा अर्थमन्त्री जनार्दन शर्माले आफ्नो जिम्मामा परेका कामहरूको सूची तयार गरी मासिक कार्य प्रतिशतका आधारमा तत्काल कार्यान्वयन कार्ययोजना बनाउन सचिवहरूलाई निर्देशन दिनुभयो। बजेट कार्यान्वयन र पूँजीगत खर्चका सम्बन्धमा अर्थ मन्त्रालयबाट सम्पादन हुने कार्यहरूमा कुनै पनि ढिलाइ नहुने प्रतिबद्धता समेत अर्थमन्त्रीले व्यक्त गर्नुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलले प्रतिस्थापन बजेटले निर्धारण गरेको 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सबै मन्त्रालयहरूले यथेष्ट मात्रामा मेहनत गर्नुपर्ने आवश्यकता औंलाउनुभयो। सरकारले चालु आर्थिक वर्षमा 518,000 मेट्रिक टन रासायनिक मल आयात गर्ने भएको छ। गत वर्षको तुलनामा करिब 1,00,000 मेट्रिक टन भन्दा बढ़ी मल आयात गर्न लागि सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा जानकारी गराइयो। मलखाद व्यवसायी संघ नेपालको 5 साधारण सभा तथा 2 अधिवेशनमा कृषि मन्त्रालयका सचिव कृष्ण प्रसाद आचार्यले मल आयातमा यस वर्ष 12 अर्ब रकम अनुदान दिन लागि जानकारी दिनुभयो। गत वर्ष सरकारले मल किन्नका लागि 10 अर्ब 50 करोड़ अनुदान उपलब्ध गराएको थियो। सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से 2.65% घटेको छ। सोमबार नेप्से परिसूचक 73.05 अंकले घटेर 2,685.41 बिन्दुमा पुगेको हो। यो पछिल्लो करिब 4 महिनाको अवधिमा सबैभन्दा न्यूनतम बिन्दु हो। यसअघि गत वैशाख 30 गते नेप्से परिसूचक 2,684.01 बिन्दुमा पुगेको थियो। सोमबार विभिन्न 227 कम्पनीहरूका 5,12,09,73,000 रुपियाँ बराबरका 1,04,78,000 किता शेयरहरू किनबेच भएका छन्। सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगंजले चालू आर्थिक वर्षको पहिलो 2 महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको जनाएको छ। कार्यालयले गत साउन र भदौमा राजस्व संकलन लक्ष्य भन्दा 20.96% वृद्धि गरी 8,55,81,00,000 संकलन गरेको जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
एभरेस्ट प्रिमियर लीगमा वर्षाका कारण तेस्रो खेल पनि प्रभावित भएको छ। आइतबार भारी वर्षा हुँदा पोखरा राइनोस र भैरवा गाइडर्सको खेल रद्द भएको थियो भने सोमबार बिहान तय भएको काठमाडौँ किङ्स इलेभेन र विराटनगर वारियर्सको खेल पनि हुन सकेन। आइतबार भारी वर्षाका कारण कीर्तिपुर मैदानको आउटफिल्ड भिजेकाले गिलो भएको भन्दै 2 घण्टा कुरेर अन्तिममा स्थगित भएको थियो। यो खेल अर्को दिन डे अफमा खेलाइने बताइएको छ। त्यसपछि दिउँसो फेरि वर्षा हुँदा कीर्तिपुर मैदानमा फेरि पानी जम्दा खेल हुन सकेन। टसको समय कुर्दै गर्दा वर्षा भएपछि खेल स्थगित गर्नुपर्ने अवस्था आएको हो। टसका लागि एम्फायरले मैदानको निरीक्षण गर्दा अन्तिममा 2:30 बजेको समय तोकिएको थियो, तर यही बीचमा भारी वर्षा भएर मैदानमा पानी जमेपछि खेल रद्द गर्नु पर्यो। असोजको महिनामा पनि प्रतिकूल मौसमका कारण ईपीएलमा त्यसका असर परेको छ। वर्षाले खेल नहुने भएपछि त्यसको प्रत्यक्ष असर टिमको पोइन्ट टेबलमा परेको छ। पहिलो खेलमा पनि जितका लागि ठूलो सम्भावना बोकेको भैरवाको खेल स्थगित हुँदा उसलाई घाटा भएको थियो भने सोमबार पनि उसैकै खेलमा पानी पर्दा टीमलाई झन दबाव बढेको छ। विभागीय टीम नेपाल पुलिस क्लबले 6 संस्करणको एनबीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशीप अन्तर्गत पुरुषतर्फ लगातार 2 जित निकालेको छ। त्रिपुरेश्वर स्थित राखेपा कवर हलमा सोमबार मणिकाकुन्द भलिबल क्लबलाई 3-0 सोझो सेटमा पराजित गर्दै पुलिसले जितको यात्रा कायम राखेको हो। पुलिसले पहिलो खेलमा दावाली मिलन क्लबलाई हराएको थियो। समूह बीको शीर्ष स्थानमा रहेको पुलिसले 2 खेलमा 6 अङ्क जोडेको छ। मणि मुकुन्दले भने हारबाट प्रतियोगिताको शुरूआत गरेको छ। च्याम्पियनशिप अन्तर्गत नै सोमबार गलकोट स्पोर्ट क्लबले लगातार 2 जित निकालेको छ। त्यस्तै साबिक विजेता हेल्प नेपाल र गण्डकी प्रदेशले विजयी शुरूआत गरेका छन्। नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनशिपमा पुरुषतर्फ 14 टोली र महिलातर्फ 6 टोलीको सहभागिता रहेको छ। महिलातर्फ 6 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। च्याम्पियनशिपबाट पुरुषतर्फ 7 र महिलातर्फ 5 टोली चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउनेछन्। महिला पुरुष विजेताले 4,00,000 प्राप्त गर्दा उपविजेताले 2,00,000 पाउनेछन्। तेस्रोले भने 1,00,000 प्राप्त गर्नेछन्।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर आंशिकदेखि सामान्य बदली भएकै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 30 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस, वर्षा 1.4 मिलिमिटर। पोखराको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 8 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.2 डिग्री सेल्सियस, न्यूनतम 20.9 डिग्री सेल्सियस, वर्षा 0.1 मिलिमिटर। र दिपायलको अधिकतम 35 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बीपी कोइराला राष्ट्रिय पुरस्कारको स्थापना गर्ने मन्त्री परिषदको निर्णय। संघीय संसदको दुवै सदनबाट चालू आर्थिक वर्षको बजेट पारित। बजेट कार्यान्वयनका लागि तत्काल कार्ययोजना बनाएर लागू गर्न अर्थमन्त्री जनार्दन शर्माको सचिवहरूलाई निर्देशन। नेपालमा आज थप 1282 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमित 7 जनाको मृत्यु। 1262 जना संक्रमण मुक्त। र आणविक हतियार रहित विश्व निर्माण गर्न विश्व समुदायलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको आग्रह। यसका साथै साँझ 7 बजेको समाचार यहीँ सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।